यसुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ जसले परमेश्वरको राज्य शक्तिसित आएको नदेखिउन्जेलसम्म मृत्यु चाख्ने छैनन्। छ दिनपछि येशूले पत्रुस, याकुब र योहन्नालाई आफूसँग अलग्गै एउटा अग्लो पहाडमा लैजानुभयो। त्यहाँ तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको वस्त्र एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि धोएर त्यतिको सेतो बनाउन सक्दैनथ्यो। त्यसपछि एलिया र मोसा उहाँहरू कहाँ देखा परे। तिनीहरू येशूसँग बातचित गरिरहेका थिए। पत्रुसले येशूलाई भने, रब्बी, हामीलाई यहीँ रहनु असल हुन्छ, त्यसैले यहाँ हामी तीनवटा वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए। बादल आयो र तिनीहरूलाई ढाक्यो। तब बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन। अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशू बाहेक अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाड़बाट तल झर्दै हुनुहुन्थ्यो, मानिसको पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म कसैलाई केही पनि नभन्नु भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो। त्यसैले ती कुराहरू तिनीहरूले आफैसँग राखे, तर तिनीहरूले मृतकहरूबाट जीवित भई उठ्नुको अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे। तिनीहरूले उहाँलाई सोधे, एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त? उहाँले तिनीहरूलाई भन्नुभयो, सबै कुराको पुनस्थापना गर्न एलिया अवश्य पहिले आउँछन्। मानिसको पुत्रले धेरै कष्ट भोग्नुपर्छ र मानिसहरूबाट घृणित हुनेछ भनी किन लेखिएको त? तर म तिमीहरूलाई यो भन्छु कि एलिया आइसकेका छन् र धर्मशास्त्रमा तिनको बारेमा लेखिए अनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे। जब उहाँहरू अरू चेलाहरू कहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि मानिसहरूको ठूलो भीड देख्नुभयो र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए। जब तिनीहरूले येशूलाई देखे, सारा भीडका मानिसहरू साह्रै छक्क परे र उहाँ कहाँ दौडेर गई उहाँलाई अभिवादन गरे। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तिमीहरूले तिनीहरूसँग के को बारेमा बहस गरिरहेका छौ? भीड मध्येका एकजनाले उहाँलाई जवाफ दियो, गुरुज्यू, मैले तपाईँ कहाँ मेरो छोरो ल्याएँ, त्यसलाई गुङ्गो पार्ने आत्मा लागेको छ, त्यो आत्माले यसलाई पक्रन्छ र तल पछाड्छ, अनि यसले मुखमा फिज काट्छ र दारा किट्छ र अरट्ठ पर्छ। मैले तपाईँका चेलाहरूलाई यसबाट त्यो आत्मा निकाल्नलाई विन्ती गरे, तर तिनीहरूले निकाल्न सकेनन्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, हे अविश्वासी पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? त्यसलाई म कहाँ ल्याओ? तिनीहरूले त्यस केटोलाई उहाँ कहाँ ल्याए। आत्माले येशूलाई देख्ने बित्तिकै त्यसले केटोलाई लछार पछार पार्यो। केटो भुइँमा लड्यो र मुखमा फिज काट्दै लडीबडी गर्न लाग्यो। येशूले त्यसको बुबालाई सोध्नुभयो, यस्तो भएको कति भयो? बुबाले भने, बाल्यकालदेखि नै हो। आत्माले यसलाई घरिघरि आगो वा पानीमा फ्याँकेर मार्न खोज्थ्यो। यदि तपाईँले सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस् र हामीलाई सहायता गर्नुहोस्। येशूले तिनलाई भन्नुभयो, तिमीले के भनेको तपाईँले सक्नुहुन्छ भने? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ। तुरुन्तै त्यस बालकको बुबा कराएर भने, म विश्वास गर्छु, मेरो अविश्वासमा सहायता गर्नुहोस्। जब येशूले भीड दौडँदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई यसो भनेर हप्काउनु भयो, त गुङ्गा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर। त्यो आत्मा चिच्चियायो र डरलाग्दो गरी केटालाई लछार पछार गर्यो अनि निस्क्यो। त्यो केटा मरेको जस्तै देखियो। त्यसैले धेरैले भने, ऊ मर्यो। तर येशूले त्यस केटालाई हातले समातेर उठाउनु भयो र त्यो केटा उभियो। जब येशू घरभित्र बस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, हामीले यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन। उहाँहरू त्यो ठाउँ छोडेर गालिल हुँदै जानुभयो। उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो, किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनु भएको थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूको हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन्, उनी मारिएको तीन दिनपछि फेरि जीवित भई उठ्नेछन्। तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए। अनि उहाँहरू कर्फनहुममा आइपुग्नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो, उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ? तर सबै चुपचाप भए, किनभने बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी बहस गरिरहेका थिए। उहाँ बस्नुभयो र बाह्रजनालाई बोलाउनुभयो अनि तिनीहरूलाई भन्नुभयो, यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ। उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो। उहाँले त्यसलाई आफ्नो काखमा लिएर तिनीहरूलाई भन्नुभयो, जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ उसले मलाई पनि ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ उसले मलाई मात्र होइन तर मलाई पठाउनु हुनेलाई पनि ग्रहण गर्छ। युहन्नाले उहाँलाई भने, गुरुज्यू, कसैले तपाईँको नाउँमा भूतात्माहरू निकालिरहेको हामीले देख्यौं र हामीले त्यसलाई रोक्यौं किनकि त्यो हाम्रो पक्षको मानिस थिएन। तर येशूले भन्नुभयो, त्यसलाई नरोक किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन। जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो पक्षमा हुन्छ। तिमीहरू ख्रिष्टका भएको हुनाले कसैले तिमीहरूलाई एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। ममा विश्वास गर्ने ईसाना मध्ये एकजनालाई ठेस खान लगाउनुभन्दा त त्यसलाई त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो। यदि तिम्रो हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुईवटा हात लिएर कहिल्यै ननिम्ने आगोको नरकमा जानुभन्दा डुडो भएर जीवनमा प्रवेश गर्नु नै तिम्रो लागि असल हुन्छ, जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन। यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ, जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन। यदि तिम्रा आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै तिम्रो लागि असल हुन्छ, जहाँ किराहरू मर्दैनन् र आगो निप्दैन, किनकि सबैलाई आगोले नुनिलो पार्नेछ। नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपन गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू आफूमा नुन राख र एक आपसमा शान्तिमा बस।